वो मेरे साथ हदीस पढ़ा रहे थे, तो एक दफ़ा मैं और वो इकट्ठे सीढ़ियाँ चढ़ रहे थे तो उनका सांस फूल गया। तो पता चला कि इनको एज़मा की तकलीफ़ है। तो मैंने उनसे कहा कि आप जेल तोड़ के भागे हैं और आपसे ये सीढ़ियाँ नहीं चढ़ी जाती, फिर आप जेल तोड़ के कैसे फरार हो गए? कहने लगे, मैंने जेल कहाँ तोड़ी है, मैं तो बस तीन दुआएं सजदे में कसरत से पढ़ा करता था और जेल के दरवाजे जैसे खुद ब खुद खुल गए, एक या हय्यू या कयूम, और ये मैं रो रो के ये दुआ मांगता था, ए अल्लाह मुझे कुछ और उम्र दे दे कि मैं दीन का काम करूं, और दूसरे ये कि मैं आयत करीमा ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, इसको उसको बहुत ज़्यादा पढ़ा करता था। और तीसरी दुआ सूरह नमल की जो आयत है 62, अम्मन युजीबुल मुस्तर्रा इज़ा दआहू, मैंने आपको पहले भी बताई थी, वो पढ़ता था। कहते हैं कि जेल हुकाम ने खुद मुझे सिखाया कि भागो, हमने तुम्हें रास्ता दे दिया। तो ये देखें कि कई लोगों के जो तजर्बात होते हैं वो भी हमें बताते हैं ना कि किस तरह से अल्लाह ताला मदद फरमाता है। तो लेकिन ये बात है, एक बात और जहन में रखें, कोई भी ये ना कहे कि हदीस में ये है, इतनी दफ़ा पढ़ो, इस तरह पढ़ो, उस तरह पढ़ो, नहीं। देखिए जब आप सल्लल्लाहु अलैहि वसल्लम ने इस तरह से कुछ नहीं फरमाया तो हम खुद से ना बना लें कि मखसूस अंदाज में इतनी दफ़ा ये पढ़ेंगे तो ये रिजल्ट निकलेगा, क्योंकि ये किसी हदीस में है ही नहीं, तो हम खुद नहीं बना सकते। हाँ हम ये कह सकते हैं कि मैंने इस तरह से पढ़ा, जैसे मैंने आपको ये अभी बात बताई कि उन्होंने सजदे में इस तरह से पढ़ा है, ये कोई हदीस वगैरह नहीं वो बता रहे हैं, वो अपना तजर्बा बता सकते हैं आप लोगों को। तो मगर इसको हदीस ना कहें, इसको सुन्नत ना कहें, उसको ऐसे ना कहें। वैसे इसकी इतनी ज़्यादा सिफात, जो इस नाम को पढ़ना, इस नाम का विर्द करना, इस नाम को बार बार इस नाम के जरिए अल्लाह ताला को पुकारना, ये तो सही है, मगर कोई ऐसे करके कहे कि इतनी दफ़ा इतनी नमाज के बाद ये हदीस है, ये कुछ सही बात नहीं है। अल्लाहु ला ताखुज़ुहु सिनतुन वला नौम, अल्लाह वो है जिसको ना ऊंघ पकड़ती है और ना नींद, नींद और ऊंघ से पाक है। नींद और ऊंघ क्या चीज़ें हैं? ये नींद तो जिसको हम कहते हैं ना, नींद मौत की बहन है ये कहा जाता है ना, इसीलिए हम उठ के जब सुबह उठते हैं तो कहते हैं अल्हम्दुलिल्लाह लजी अहयाना बादा मा मातना, शुक्र है उस अल्लाह का जिसने हमें ज़िंदगी दी मौत के बाद। हम मरे से तो नहीं उठे थे ना, हम किससे उठे? नींद से उठे हैं। लेकिन अल्लाह वो है जिस जो नींद से पाक है, ऊंघ से पाक है। नींद तो क्या आनी है, उसको ऊंघ भी नहीं आती, और ऊंघ क्या होता है? जिसमें इंसान के आसाब थोड़े ढीले पड़ जाते हैं ना, आप देखते हैं कि आप अपने आप को इधर को ऐसे करके गिरते हैं, फिर इधर को ऐसे, क्योंकि नींद आ रही है, आंखें बंद हो रही हैं, लेकिन अभी आपका दिमाग जाग रहा होता है ना, तो ये एक सिना की कैफियत है। नींद में तो इंसान बिल्कुल ही बेखबर हो जाता है, तो उसको तो नींद का जो फर्स्ट स्टेज है, जो सिना है, वो तक नहीं उसको कभी आती। इसलिए कि अगर अल्लाह नऊज़ु बिल्लाह अगर वो खुदा ही सो जाए तो फिर खलकत का क्या बनेगा, मखलूक का क्या बनेगा। अच्छा इससे आपको पता चलता है कि हम अल्लाह को कभी भी पुकारें, रात हो दिन हो, किसी और को आप पुकारोगे ना, माँ को भी पुकारोगे, एक दफ़ा दो दफ़ा तीन दफ़ा, माँ भी तंग आ जाएगी, थक जाएगी, कहेगी अब मैंने सोना है खुदा के लिए, मैं तो रात पहले नहीं सोई थी, अब फिर तुम मुझे तंग कर रहे, है ना। माँ का रिश्ता सबसे ज्यादा मोहब्बत वाला है ना, वो भी ये कह देती है अब बस करो खुदा के लिए, अब तो मुझे सोने दो। लेकिन अल्लाह की ज़ात वो है, आप रात सारी पुकारते रहो, दिन पुकारते रहो, अगली रात भी पुकारते रहो, अगला दिन भी, उसने तो कभी सोना ही नहीं, उसका दर हर वक्त खुला हुआ है, वो कभी गाफिल है ही नहीं, क्योंकि नींद में इंसान गाफिल हो जाता है ना, वो कभी गाफिल नहीं होता, हर वक्त सुन रहा है वो, अल्लाह अकबर। और लोगों को देखो कि वो उस अल्लाह को छोड़ के उनके पास जा जाके अपनी फरियादें रखते हैं जो सो भी जाते हैं, वो उनको तो गफलत में पता भी नहीं है, उनके दरवाजों पे जाके खड़े होते हैं, वो उसको पुकारो जिसको कभी ना नींद है ना ऊंग है। आप सल्लल्लाहु अलैहि वसल्लम ने एक दफा सहाबा को चार बातें बताई कि ना नींद और ना ऊंग उसके लायक है, अल्लाह ताला के लायक नहीं है कि वो कभी सोए या ऊंगे, वो तराजू का हाफिज है जिसके लिए चाहे झुका दे और जिसके लिए चाहे ना झुकाए, और दिन के आमाल रात से पहले, रात के आमाल दिन से पहले उसके पास ले जाए जाते हैं। और चौथी बात जो बताई वो बहुत ہماری تو خیر عقل میں آ ہی نہیں سکتی. اور فرمایا اس کے سامنے نور اور آگ کے پردے ہیں، اگر وہ ہٹ جائیں تو اس کے نور کی تجلیاں ان تمام چیزوں کو جلا دیں جن تک اس کی نگاہ پہنچے. یہ آپ صلی اللہ علیہ وسلم نے اللہ تعالیٰ کے بارے میں بتایا، یعنی اس کے آگے نور کے پردے. ہم کیا جانیں کہ کس طرح ہے وہ، کہ کیا اس کی کیفیت ہے، ہم نہیں جان سکتے. بس جو بتایا اسی طرح ہم اس بات کو سمجھ لیں. تو اللہ تعالیٰ ہر نیند اور اونگ سے پاک ہے. ایک روایت آتی ہے، اسرائیلی روایت ہے، لیکن میں اس جسٹ ہمیں ہمارے سمجھنے کے لیے میں آپ کے سامنے رکھتی ہوں. موسیٰ علیہ السلام نے فرشتوں سے پوچھا کیا اللہ تعالیٰ سوتا بھی ہے، تو اللہ تعالیٰ نے فرشتوں کی طرف وحی کی کہ موسیٰ علیہ السلام کو 3 راتوں تک جگائے رکھیں. انہوں نے یہی کیا، 3 راتوں تک سونے نہیں دیا. اس کے بعد 2 بوتلیں ان کے ہاتھ میں دے دیں اور کہہ دیا کہ ان کو پکڑے رکھیں، یہ گرنے نہ پائیں، ٹوٹنے نہ پائیں. تو موسیٰ علیہ السلام نے ان کو پکڑ لیا، لیکن ظاہر ہے جاگے ہوئے تھے اتنی راتوں کے، نیند کا غلبہ آیا، اونگ آنے لگی، آنکھیں بند ہو جاتی تھیں لیکن پھر ہوشیار ہو جاتے. مگر کب تک؟ آخر ایک دفعہ ایسا جھونکا آیا کہ بوتلیں گر گئیں اور ٹوٹ گئیں. تو ان کو بتایا گیا کہ جب ایک اونگنے اور سونے والا 2 بوتلوں کو نہیں سنبھال سکتا، تو اللہ تعالیٰ اگر اونگے یا سوئے تو زمین اور آسمان کی حفاظت کس طرح ہو سکے گی؟ مخلوق کا کوئی ذرہ بھی اس کی حفاظت اور اس کے علم سے باہر نہیں. اگر وہ سو گیا تو اس کو علم کیسے ہوگا کہ کون کیا کر رہا؟ اس کے تو علم میں ہر ہر بات ہے، اس کی حفاظت میں ہر ہر بات ہے، وہ قائم کیسے رکھ سکے گا ہر چیز کو؟ دیکھیں ہر چیز انٹر ریلیٹڈ ہے نا. حی اور قیوم، وہ قیوم ہے، وہ اسی وجہ سے قائم رکھ سکتا ہے کیونکہ وہ سوتا نہیں ہے. لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ. اچھا ہاں، ایک اور بات، لا تاخذہ سنۃ ولا نوم میں ایک اور بات ہے، یہ جو لا دوبارہ آیا نا، یہ بھی ہو سکتا تھا لا تاخذہ سنۃ ونوم، نہیں پکڑتی اس کو اونگ اور نیند. لا ایک دفعہ آ گیا، دونوں کے لیے آ گیا، مگر اگر ایک دفعہ لا آتا نا تو اس کا مطلب پتا ہے کیا ہونا تھا؟ اب اتنی ڈیپتھ میں ہم وہ نہیں ہوتے، لیکن میں صرف آپ کو تاکہ آپ اپریشیٹ کر سکیں اس کی بیوٹی کو. اگر ایک دفعہ لا آتا نا تو پھر یہ معنی ہو سکتا تھا کہ اکٹھے دونوں نہیں آتی، سنا اور نوم. ہاں کبھی سنا اور کبھی نوم آ سکتی ہے اکیلے اکیلے، لیکن جب لا دوبارہ آ گیا تو اس کا مطلب کیا ہے؟ سنا بھی نہیں کبھی آ سکتی اور نوم بھی کبھی نہیں آ سکتی. سبحان اللہ. لہو ما فی السماوات و ما فی الارض، اسی کے لیے ہے جو آسمانوں میں ہے، یہ نہیں کہ آسمان اس کے لیے، اسی کے لیے جو آسمانوں میں ہے اور جو زمین میں، واٹ ایور اینڈ ہو ایور از، زندہ ہیں چیزیں، مردہ ہیں چیزیں، کوئی چیز بھی ہے، اسی کے لیے. اسی کے لیے کا مطلب کیا ہے؟ یعنی اس کی ملکیت میں ہے، وہ اونر ہے ان کا، اس کے قبضے میں ہے، اس کی ہیں، ایوری تھنگ از ہز. تو وہ ہے جس کے ہر چیز ہے. اب آپ دیکھیں، سبحان اللہ، اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں پوچھو ان سے زمین کس کی ہے، پھر اللہ تعالیٰ نے خود ہی جواب دیا کہ یہ کہیں گے اللہ کی، پھر فرمایا ان سے پوچھو آسمان کس کا ہے، تو یہ کہیں گے اللہ کا، تو اللہ تعالیٰ نے فرمایا افلا تذکرون، پھر تم نصیحت نہیں پکڑتے، پھر اللہ کا ذکر نہیں کرتے، پھر تم شرماتے نہیں ہو کہ اسی کی زمین پہ رہتے ہوئے تم اس کی نافرمانی کرتے ہو. ہر چیز اس کی ہے، جو بھی آپ اس وقت جو کچھ استعمال کر رہے ہیں نا، آپ کی آنکھیں ہیں، چاہے وہ چیز آپ کے جسم کی ہو، چاہے آپ کی آنکھیں ہیں، کان ہیں، ہاتھ ہیں، پیر ہیں، یہ در و دیوار ہیں، یہ درخت ہیں، زمین ہے، اس کا ذرہ ذرہ ہے، آسمان ہے، اس کے ستارے ہیں، درخت، شجر، حجر، ہر چیز اس کی ہے. جب ہر چیز اس کی ہے، تم اس کی زمین پہ رہتے ہو اور پھر کوسچن کرتے ہو اسی کو، کیوں کروں، ہم آزاد ہیں، ہم تو یہ نہیں کریں گے، ہم وہ نہیں کریں گے. آپ مجھے بتائیں، آپ کے گھر میں کوئی آ کے آپ کی اجازت کے بغیر اگر کچھ کرتا ہے تو آپ کیا کریں گے؟ آپ کا گھر ہے، آپ کی ملکیت ہے، وہاں پہ آ کے اپنی مرضیاں چلانا شروع کرتا ہے، آپ اس کو اجازت دیں گی؟ آپ اس کے ساتھ حشر کیا کریں گی؟ پہلے یہ دیکھیں. اور آپ اللہ کی زمین جو اس کی ملکیت ہے اور اس کی ہر چیز اس کی ملکیت ہے، اس کو استعمال کر کے پھر سبحان اللہ اس سے حیا نہیں کرتے، اسی کی مخالفت میں چلتے ہیں، یہ تو اس کی رحمت ہے کہ وہ پکڑتا نہیں ہے، ورنہ ہم جس طرح سے اس کے گھر میں رہتے ہوئے یعنی اس کی زمین پہ رہتے ہوئے ہم جو کچھ کر رہے ہیں تو اس کے عذاب کے دروازے تو کب کے کھل جاتے. تو ہم زبان سے کہتے ہیں، جب پوچھا جاتا ہے کس کی ہے زمین کس کا آسمان، زبان سے کہتے ہیں اللہ کا، مگر یقین دل میں نہیں ہے. پھر دیکھیں سبحان اللہ وہ کتنی بڑی ذات ہے. ہم ہمارے پاس ہمارے سامنے کوئی فلیگ والی گاڑی میں آ جائے نا، ہم اسی سے امپریس ہوتے ہیں، او اللہ اتنی بڑی گاڑی، فلانے کا تو مینشن ہے وہاں پہ، فلانے کے تو اتنے اتنے فارمز ہیں، اتنی جائیدادیں ہیں، اتنی جاگیریں ہیں، فلاں تو اتنا بڑا پتہ نہیں کیا چیز ہے. اچھا ان سے امپریس ہو جاتے ہیں، تو کیا ایک شہر کا بھی کوئی مالک نہیں ہے، ایک ملک کا بھی کوئی مالک نہیں ہے. اس وقت مجھے بتائیں کون سا ملک کس کی ملکیت ہے، ملک نہیں ہے تو پوری زمین کہاں سے ہوگی، اور وہ اس سب چیز کا مالک ہے. پھر بھی دیکھو ذرا کہ ہم کیسے لوگ ہیں کہ ہم ایک انسان سے امپریس ہو جاتے ہیں جس کے پاس چار چیزیں ہم دیکھ لیتے ہیں. کسی عورت کو زیور میں پھندے لدے پھندے دیکھ لیں گے اس سے امپریس ہو جائیں گے نا، چار مہنگی چیزیں اس کے پاس دیکھ لیں گے تو ایک دم ہماری نظریں ایسے ہو جائیں گی. اور وہ جو سب چیزوں کا مالک، ہمارے دل میں اس کی عظمت نہیں آتی. پھر ایک پولیس والا ہے نا، وہ کہیں اس کی گاڑی دیکھ لیں گے، اسی وقت پسینے چھوٹ جائیں گے اگر اس نے پیچھے ہمارے اپنی گاڑی لگا لی. جو ہمارے جیسے انسان ہیں جن کے پاس تھوڑا سا وقتی سا ایک تھوڑی دیر کے لیے اللہ نے ان کو کوئی اتھارٹی دے دیا، ان سے اتنا ڈرتے ہیں، ہاتھ کانپنے لگتے ہیں، حالانکہ نہ وہ کسی کی موت کے مالک، نہ زندگی کے، نہ کسی کو کچھ بنا سکتے، نہ بگاڑ سکتے، نہ عزت دے سکتے، نہ ذلت دے سکتے، پھر بھی ان سے ہم کتنا روب کھاتے ہیں، کتنا ڈرتے ہیں، اور زبان سے کہتے ہیں لہو ما فی السماوات والارض، زبان سے کہتے ہیں لیکن کائنات کے بادشاہ سے ڈرتے نہیں ہیں. دیکھو کیسی بے عقلی ہے نا ہماری، کہ ایسے رب کو چھوڑ کے ہم وہ جو فانی ہے، جو پیشاب پخانے والا ہے، اسے کانپ کانپ جاتے ہیں. اس لیے کہ ہم نے اللہ کو پہچانا نہیں نا، ہم نے نہیں پہچانا اللہ تعالیٰ کو. ہم قدر اللہ حق قدر ہی، ہم نے اس کی قدر ہی نہیں پہچانی. سب سے زیادہ جو اس قابل ہے کہ اس کو جانا جائے، جو ہمارا مالک ہے، ہم بھی تو اسی زمین آسمان میں ہم بھی تو ہیں نا کہیں، تو ہم بھی اسی کے ہیں. تو اس رب کو ہی نہیں پہچاننا، ڈھونڈو اس کائنات میں کوئی اس جیسا ملے گا، کوئی اور ہے جس میں ایسی صفات ہیں، کوئی دعویٰ کر سکتا ہے کہ ہاں میں بھی ایسا ہی ہوں؟ نہیں. پھر ہم اس کو چھوڑ کے کہاں کہاں بھٹکتے ہیں، انسان کدھر کدھر بھٹکتا ہے. اگر اس کو دیکھا جائے نا ایک باریکیوں کے اندر، انسان ایک ایک چیز بیٹھ کے دیکھے، یہ بھی اس کا بھی مالک اللہ ہے، اس کا بھی مالک اللہ ہے، اس کا بھی مالک اللہ ہے، تو انسان دنگ رہ جاتا ہے. ہر چیز اسی کی ملکیت ہے، ہم کدھر بھٹک رہے ہیں؟ پھر اس زمین پہ حکومت اس کی، طاقت اس کی، جس کو چاہے دے، جس کو چاہے واپس لے لے، کون کوسچن کر سکتا ہے؟ جس کو چاہے ذلیل کر دے، جس کو چاہے عزت دے دے، کوئی اسے پوچھ نہیں سکتا. اللہ اکبر. ہماری بس جہالت ہے کہ اتنا عرصہ گزرنے کے باوجود، اتنی زندگی گزارنے کے باوجود، ہم اللہ تعالیٰ کو نہ انٹرسٹ ہے، نہ کبھی یہ سوچا ہے کہ کبھی میں یہ بھی جانوں کہ میرا مالک کون ہے، میرا مالک کیسا ہے، میرے مالک کی صفات کیا ہیں. نہ کوئی انٹرسٹ ہے، نہ کبھی اس کی کوشش کی ہے کہ آگے بڑھ کے کبھی یہ میں سیکھ لوں، کبھی یہ سمجھ لوں. وہ ہمیں فرماتا ہے وَذْكُرْ رَبَّكَ إِذَا نَسِيتَ، جب بھول جاؤ تو اللہ کو یاد کر لیا کرو. اپنے بارے میں وہ کہتا ہے لا تَأْخُذُهُ سِنَةٌ وَلَا نَوْمٌ، اس کو تو کبھی نیند اور اونگ آتی ہی نہیں ہے، وہ کبھی نہیں بھولتا. پھر فرمایا من ذا الذی یشفع عندہ الا باذنہ، کون ہے جو سفارش کر سکے اس کے پاس سوائے اس کے اذن کے. اچھا یہاں پہ ایک بات بڑی انٹرسٹنگ ہے، और वो ये कि अगर यूं कहा जाता ना मन लदी है वो कौन है, तो बात फिर भी बन जानी थी। मगर यहां कहा गया मन जल्लदी, जा जो बीच में आया ना जा, उससे इसका तर्जमा पता है कैसे बन जाता है? जैसे हम कहते हैं वो होता कौन है, समझ आई बात? उसमें फर्क है ना, वो कौन है, मन लदी कौन है वो, और मन जल्लदी वो होता कौन है जो अल्लाह के हजूर शिफात की जुरत कर सके। किसकी मिजाल है, किसकी हिम्मत है, कौन है जो ये जसारत करे? फिर आगे फरमाया इल्ला भी इतनी, फिर एक्सेप्शन दे दी, हाँ मगर जिसको वो अल्लाह ही इजाजत दे दे। ये शिफात क्या चीज है, एक मिसाल से समझे। ऐसे समझ लें कि एक लड़का है, वो अपने बाप से नाराज होके चला गया। अब बाप उसको खुद तो नहीं बुलाता, उसके चचा को या बड़े भाई को या किसी और से कह देता है कि उस बेवकूफ को बुला लाओ, बुला के उसको कहो कि मेरे से माफी मांग ले तो मैं उसको माफ कर दूंगा। अब खुद ही सिफारिश करवा ली ना, ये होती है शिफात कि उसकी मगफरत का फैसला तो पहले से है, अल्लाह ताला ने पहले कर लिया। वह दरमियान में किसी को इज्जत देने के लिए अल्लाह ताला ने शिफात की इजाजत देने का फैसला फरमाया कि भाई इसकी सिफारिश से मैं तुमको छोड़ दूंगा, ताकि शिफात करने वाले की भी इज्जत हो जाए, उसको भी एक ऑनर एक मर्तबा मिल जाएगा और गुनाहगार की भी निजात हो जाए। लेकिन याद रखें ऐसा नहीं है कि अल्लाह ताला किसी को माफ करना नहीं चाहता लेकिन कोई बंदा आ जाए और कहे जबरदस्ती अल्लाह से बख्शिश करवा ले, ऐसा नहीं होगा। हमारे यहाँ जो शिफात का तस्वुर है ना वो यही है कि अल्लाह तो बख्शना नहीं चाहेगा लेकिन फलां वली फलां नबी आ जाएंगे, वो अल्लाह ताला का हाथ पकड़ के कहेंगे नऊज़ु बिल्लाह के अल्लाह इसको बस बख्श दे, बस बस मैंने कह दिया, ये बस मेरा उम्मती है, बस इसको बख्श दे। वो एक शेर भी उसका ना कि अब जिस दिन में नहीं आ रहा वो शेर कि किसी नात का है कि हाँ अल्लाह का नबी का पकड़ा छुड़ा कोई नहीं सकता, अल्लाह का पकड़ा छुड़ाए नबी, इस तरह से कुछ है ना, अल्लाह का पकड़ा छुड़ाए नबी और नबी का पकड़ा कोई छुड़ा नहीं सकता, ऐसे कुछ चीज़ है कि अल्लाह ताला अगर पकड़ लेता है ना तो नबी छुड़ा लेगा, नबी का पकड़ा वह कोई नहीं छुड़ा सकता। देखो आप किस तरह की शिर्क की बातें है ना। तो ये चीज़ें यानी हमारे कॉन्सेप्ट यही बन गए हैं कि बस वहां पे उस दिन किसी ने आके हमें छुड़ा लेना, अल्लाह तो चाहे या ना चाहे जब वो सिफारिश करेंगे तो अल्लाह कहाँ उनकी सिफारिश को रद्द करेगा। अच्छा यही कुछ कॉन्सेप्ट ऐसा उनके यहाँ भी था, ये जो अरब लोग थे ना वो कहते थे ये हमारी जो देवियां हैं ये नऊज़ुबिल्लाह अल्लाह की बेटियां, ये इतनी लाडलियां हैं, जब इन्होंने जाके अल्लाह के यहाँ कहना है कि अल्लाह इसको छोड़ दे तो अल्लाह कहाँ इनकार करेगा। ठीक है, ये शिर्क यहीं से तो पैदा होता है कि फिर इंसान उन लोगों के आगे सजदे करता है कि इन्होंने हमें छुड़ाना है, हमने बस इनको राजी कर लिया फिर तो मसला ही हमारा खत्म हो गया, फिर हमें किसी और अल्लाह के आगे झुकने की और उसकी क्या इतनी जरूरत है। बात तो ये है कि बस ये खुश हैं तो बस ठीक है। इसी के लिए आज लोग कब्रों पे भी जाते हैं, वहां पे भी चादरें चढ़ाते हैं, उनको भी राजी करने की कोशिश करते हैं कि ये हमसे अगर राजी हो गए तो बस ये है, हम तो इतने गुनाहगार हैं, हमने कहां वहां पे बचना है, क्योंकि अपने हरामकारियां तो हमने छोड़नी नहीं, गुनाह तो हमने छोड़ने नहीं, गलत कारियां हमने छोड़नी नहीं, तो बस ईजी वे आउट करो ना, शॉर्टकट लो, इनको कुछ जो हमारी रिश्वत की आदत है इनको कुछ रिश्वत विश्वत लगा दो, कैसे लगा दो, यहाँ पे देगे चढ़ा दो, यहाँ पे चादरें चढ़ा दो, बस ठीक है आगे जाके खुद ही ये हमारे काम कर लेंगे, इनका हमने दामन जी पकड़ लेना है, हमने पार हो जाना है वहां पे, हमारे तो ये हैं बस इनका ही दामन से हमने पार होना है। तो शिफात ये नहीं है अल्लाह के हाँ, शिफात को इस तरह दुनिया में सिफारिशों की तरह ना समझें। अल्लाह ताला तो फरमाते हैं किसकी मिजाल है, कौन होता है जो आके मेरे पास सिफारिश करे किसी की। अब आप ये सोच सकते हैं कि कोई किसी कोई जाएगा वहां पे अल्लाह ताला के हाँ और कहेगा कि या अल्लाह ये आपने इसको पकड़ा हुआ है ऐसे ही खामखा पकड़ा हुआ है, मुझे इसका पता है, मैं इसका सारा जानता हूं, वहां पे ये तो इतना अच्छा होता था, असल में तो इसकी ये मजबूरी थी, वो तो अल्लाह ताला तो खुद हर चीज का इल्म रखता है, कोई बंदा क्या ऐसा कह सकेगा जाके कि वो कोई नई इंफॉर्मेशन अल्लाह ताला को दे रहा है। भाई दुनिया में तो इसलिए होता है ना, आप किसी जज को किसी बंदे को जाके कहते हैं भाई नहीं देखे इसको ना पकड़े, मुझे पता है मैं इसके हालात जानती हूँ, मैं इसके साथ रहती थी, मुझे सब पता है ये इस तरह का नहीं है, आप इसको माफ कर दें। वो तो चलो दुनिया में इंसान है, उनको समझ आ सकती है कि भाई उनको नहीं पता। अल्लाह के सामने जो नियतों का इरादों तक का हाल जानता है, जिसके सामने इसके दिल में आने वाली एक एक बात लिखी हुई है, तो वहां पे किसकी मिजाल होगी, यहां पे कौन ये सब कर सकेगा। तो ये सिर्फ दुनिया के कॉन्सेप्ट्स हैं। अल्लाह ताला ने ये हमने सूरह बकरा में ही पहले पढ़ा है ना, वत्तकु यौमन ला तजजी नफ्सुन अन नफ्सिन शैयअन वला युक्बलु मिनहा अदलुम वला तनफाउ शफातुम वला हुम युनसरून। उनको वहां पे कोई शिफात कोई सिफारिश काम नहीं आएगी, फायदा नहीं देगी, ये लोग मदद भी नहीं दिए जाएंगे। तो इसलिए अल्लाह ताला की जात के सामने सिफारिश करने का जो अकीदा है ना, दो उसके अंदर सिफारिश होगी शिफात होगी, लेकिन इसमें दो चीजों को याद रखें। एक तो इल्ला बी इज़्न, अल्लाह के इज़्न से सिर्फ सिफारिश की जाएगी, जिसको अल्लाह चाहेगा कि फलां तुम सिफारिश करो। एक तो नंबर वन वो, अब किसी फलां को कह दिया कि भाई तुम सिफारिश करो, मसलन आपको खड़ा करके कहा जाता है कि जी आप सिफारिश करें। अब ये नहीं कि आप जिसकी मर्जी, मैं तो फलाने को भी बख्शवा लेती हूँ, मैं फलाने को नहीं। नंबर टू बात इसमें याद रखें, वो जिसके लिए अल्लाह ताला चाहेगा, ये दो चीजें हमेशा याद रखें। जिसको अल्लाह चाहेगा कि तुम सिफारिश करो, वो खड़ा होगा शिफात करेगा, लेकिन जिसके लिए अल्लाह चाहेगा और अल्लाह उसके दिल में डालेगा, ये नहीं कि वहां पे ऐलान होगा मैं चाहता हूं कि इसके लिए तुम सिफारिश करो, नहीं। उस जिसको अल्लाह चूज करेगा वो भी अल्लाह ताला ही दिल में डालेगा, और जिसके लिए चाहेगा वो भी अल्लाह ही दिल में डालेगा। तो सबसे बड़ी सिफारिश जो शिफात कुबरा जिसको कहा जाता है, वो तो वही है ना कि आप सल्लल्लाहु अलैहि वसल्लम को, जो हदीस है लंबी हदीस है कि इंसान उस वक्त दूसरे पैगंबरों के पास जाएंगे, जो बड़े बड़े पैगंबर हैं वो सब कहेंगे कि हम नहीं आज अल्लाह के यहाँ कोई बात कर सकते। तो आप सल्लल्लाहु अलैहि वसल्लम के पास आखिरी में वो जाएंगे, तो उस वक्त फिर आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के हजूर दुआ करेंगे, और फिर वो शिफात कुबरा है, यानी कि एक अल्लाह ताला के सामने इल्तजा होगी कि या अल्लाह ताला आप तशरीफ लाएं और लोगों में फैसला करें, क्योंकि क़यामत का दिन बहुत सख्त दिन होगा ना, तो ये बड़ा एज़ाज़ आप सल्लल्लाहु अलैहि वसल्लम को मिलेगा। और फिर बाकी शिफातें होंगी जिनमें लोगों को जन्नत मिले जाने का और वो सबका होगा, लेकिन वो भी देखें बेशक वो अंबिया को भी मिलेगा वो दर्जा, या वो उनको ऑनर मिलेगा, औलिया को भी मिलेगा जो सालेहीन बंदे होंगे, जो और आप हदीस में पढ़ते हैं, कहीं आप हाफिज़े कुरान का पढ़ते हैं, कहीं आप इनका पढ़ते हैं, लेकिन एक बात याद रखें, जिनको भी अल्लाह चाहेगा, अपनी मर्जी से कोई नहीं कर सकता। क्या आपको वो हदीस तो पता है ना, बाज लोगों को जिनको दुनिया में अल्लाह का वली या आलिम या शहीद या सखी समझा जाता था, क्यामत के दिन मुंह के बल घसीट के जन्नम जहन्नम में डाल दिया जाएगा। क्यों? क्योंकि क्यामत के दिन जैसे वो हदीस में सबसे पहले कि वो शहीद लाया जाएगा, उसको अल्लाह ताला गिनवाएंगे अपनी नेमतें, और फिर उसको पूछेंगे तुमने मेरी नेमतों का क्या हक अदा किया, वो कहेगा मैंने अल्लाह तेरे रास्ते में जंग की थी, शहीद हो गया। अल्लाह ताला फरमाएंगे तू झूठ बोलता है, तूने अपने आप को बहादुर कहलवाने के लिए जंग की थी, और दुनिया में तुझे कह दिया गया बस ठीक है। इसी तरह आलिम के लिए होगा, उसको भी कहा जाएगा उन्होंने क्या मेरी नेमतों का हक अदा किया, वो कहेगा मैंने इल्म सिखाया लोगों को, मैंने तेरी खातिर लोगों को कुरान पढ़ के सुनाया, ये किया। अल्लाह ताला फरमाएंगे तूने झूठ कहा, तूने इल्म इसलिए सिखाया था ताकि लोग तुझे आलिम कहें, कुरान इसलिए पढ़ के सुनाया था ताकि लोग तुझे कारी कहें। लोगों ने कह दिया कि वाह 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 दुनिया में हो गई वाह वाह, अब तूने उसके लिए किया था, वाह वाह वहां पे हो चुकी, अब यहाँ पे तो कुछ भी नहीं है, चलो इसको घसीट के जहन्नुम में डाल दिया जाए। तो देखें दुनिया में तो उनको लिए बड़ी रिस्पेक्ट थी लोगों की, लेकिन हमें क्या पता कि नियतों में क्या है, और फिर हमें ये भी नहीं पता कि किसी का खात्मा किस पे होता है, क्या खात्मा ईमान पे होता है या नहीं होता। किसी के बारे में भी हम ये नहीं कह सकते ये अल्लाह के हाँ बड़ा वली है, ये बहुत पहुंचा हुआ है, सिर्फ उसके जाहिरी अमाल देख के हम नहीं जान सकते। ہاں انبیاء ہیں وہ معصوم عن الخطا ہیں, لیکن وہ بھی کیا ایسوں کی سفارش کریں گے اپنے طور پہ ہی خود ہی اٹھ کے کسی کی؟ نہیں. اللہ تعالیٰ سورہ زمر میں فرماتے ہیں قل للہ الشفاعت جميعا, کہہ دیجئے کہ سفارش شفاعت ساری کی ساری اللہ کے اختیار میں ہے, کسی کے اختیار میں نہیں. سورہ کہف آیت 26 میں اللہ تعالیٰ فرماتے ہیں ولا یشرک فی حکمہ احدا, وہ اپنے فیصلے میں کسی کو شریک نہیں کرتا, نہ کسی نبی کو نہ کسی ولی کو. پھر کیسے کہہ سکتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے تو بس ہمیں بخشوا کے ہی ہٹنا؟ ہاں جو احادیث ہیں, جو یہ بات ہے کہ جس کے دل میں ذرہ برابر بھی ایمان ہوا آپ صلی اللہ علیہ وسلم دعا کریں گے تو وہ بھی جہنم میں سے کبھی نکل ہی جائے گا, لیکن وہ اللہ کا اپنا ارادہ ہوگا کب تک اس کو جہنم میں رکھنا ہے, کب اس کو نکالنا ہے, کوئی اور اس میں اس کو زور زبردستی سے کہہ کے نہیں کرا سکتا. ٹھیک ہے, تو یہ چیز کو ذہن میں رکھنا چاہیے. ہم اس چیز کے اوپر بھولے بیٹھے ہیں, بس سفارش تو ہماری ہو ہی جانی ہے, پھر کچھ کرنے کی ضرورت ہی کیا ہے. یہ چیز ہمیں نا نکما بنا دیتی ہے, پھر ہم کچھ خود نہیں کرنا چاہتے کیونکہ ہم نے اپنے سفارشی تو تیار کیے ہی ہوئے. بھائی ہمارا فلانا بچہ بڑا نیکی کا کام کر رہا ہے, بس وہ ہمارا سفارشی بن جائے گا, تو آپ کو کیا پتا وہ اللہ معاف کرے اس بچے کا کیا وہ عمل قبول ہوا بھی کہ نہیں ہوا, ہم تو نہیں جان سکتے نا. تو اس لیے کسی کی شفاعتوں کے پر بھروسہ کر کے گناہ کیے جانا یہ کوئی صحیح بات نہیں ہے. اپنے لیے عمل خود تیار کر کے رکھیں. تو کون ضرورت کر سکتا ہے کہ اس شفاعت کرے اس کے ہاں سوائے اس کے کہ جس کو وہ اذن دے دے. وہ اس کے وہاں پہ عدالت میں, اس کی عدالت میں تو کسی کو حرکت کرنے کی ضرورت نہیں ہوگی, دم سادے بالکل غلاموں کی طرح سارے کھڑے ہوں گے, کہاں کوئی کہے گا کسی کی سفارش سوائے جس کو اللہ تعالیٰ کہہ دے کہ تم سفارش کرو. اس کی اجازت کے بغیر, دیکھیں ابھی جو میں نے آپ کو حدیث بتا رہی ہوں, اس کی اجازت کے بغیر تو پیغمبر بھی کہیں گے کہ نہیں ہم تو نہیں آج سوال کر سکتے, ہمیں بھی آج ڈر لگ رہا ہے. تو اگر پیغمبروں کا یہ حال ہے تو باقی لوگوں کا کہاں پہ اتنی ضرورت ہوگی کہ وہ چاہے کتنے بھی بڑے اولیاء اللہ ہیں کہ وہ اللہ کے سامنے جا کے کھڑے ہو کے باتیں کرنے لگے اور کہیں کہ نہیں. یعلم ما بین ایدیہم وما خلفہم, اللہ وہ ہے جو جانتا ہے جو کچھ بھی سامنے اور جو پیچھے, ہر چیز کو جانتا ہے. اب سامنے اور پیچھے سے کیا مطلب ہے؟ سامنے اور پیچھے جو فیوچر ہے اور جو پاسٹ ہے. سامنے وہی ہوتا ہے نا جو فیوچر آگے, اور جو پاسٹ ہے جو پیچھے گزر چکا ہے, کیونکہ اس کے لیے پاسٹ پریزنٹ فیوچر کی کوئی قید نہیں ہے. وہ فیوچر کو بھی اسی طرح جانتا ہے جس طرح آج کو جانتا ہے, جس طرح پریزنٹ کو جانتا ہے اسی طرح وہ فیوچر کو جانتا ہے. اس کے لیے جیسے ہمارے لیے فیوچر ہم نہیں جان سکتے کہ اگلا لمحہ ہمارا کیا ہے, مگر وہ جانتا ہے. اسی لیے آپ دیکھیں نا جب ہم استخارے کی دعا کرتے ہیں تو ہم کیا کہتے ہیں, اللہم انی استخیروک بعلمی کا, اللہ میں تجھ سے استخارہ کرتی ہوں, تجھ سے خیر مانگتی تیرے علم کی وجہ سے. اور پھر اسی دعا میں ہم کہتے ہیں نا انک تعلم ولا عالم وانت علام الغیوب, اللہ تو علم رکھتا ہے مجھے نہیں پتا, تو ہے غیب کا جاننے والا. تو غیب فیوچر بھی غیب ہی ہے نا, سب غیب کا علم اس کو ہے. اور جو ہمارے سامنے اور جو ہمارے پیچھے ہے وہ اس کو بھی جانتا ہے. اچھا پھر ایک بات دیکھیں, اللہ ہماری عقلوں کو پتہ نہیں کیا ہو جاتا ہے کہ جب ہمیں پتہ ہے فیوچر وہ جانتا ہے تو ہم اس کو چھوڑ کے جو ہر غیب کو جاننے والا ہے اور جس کو ہم منہ سے کہتے ہیں انک تعلم ولا عالم, پھر بھی ہم کاہنوں کے پاس جاتے ہیں, جادوگروں کے پاس جاتے ہیں, فارچون ٹیلرز کے پاس جاتے ہیں, ہاتھوں کی لکیروں دیکھنے والوں کے پاس جاتے ہیں, ہمیں بتا دو آگے کیا ہونے والا ہے, حساب کتاب نکالنے والوں کے پاس جاتے ہیں. کیوں نہیں جاتے اس کے پاس جو سب سے زیادہ علم رکھنے والا ہے فیوچر کا بھی اور پاسٹ کا بھی, جو علیم ذات ہے علیم. اور پھر دیکھیں سامنے اور پیچھے سے اور کیا مطلب ہے, جو لٹرری ہمارے سامنے ہے. اب میرے سامنے اس وقت اگر کوئی کھڑکی ہے دیوار ہے, پیچھے میرے کیا ہے میں نہیں جانتی, میرے پیچھے کیا ہے وہ اس کو بھی جانتا ہے. اور پھر سامنے اور پیچھے سے ایک اور مطلب کیا ہے, سامنے وہ چیز ہوتی ہے جو انسان کو ظاہر ہوتی ہے, اور پیچھے کیا چیز ہوتی ہے جو چھپی ہوتی ہے. تو جو چھپا ہے وہ اس کو بھی جانتا ہے, جو ہمارے لیے غیب ہے نا وہ اس کو بھی جانتا ہے, اور جو ہمارے سامنے ہے جو ہمیں نظر آ رہا ہے وہ اس کو بھی جانتا ہے کہ اس کی حقیقت کیا ہے. سبحان اللہ. اللہ اکبر، چھپے ہوئے حال کو بھی جاننے والا اور ظاہر حال کو بھی جاننے والا، اور انسان کو دیکھو لوگوں سے ڈرتا ہے، ان کو پتہ نہ چل جائے، اس ڈر سے گناہ کرنے سے رک جاتا ہے نا، تو اللہ سے نہیں ڈرتا، وہ اس کو علیم سمجھ کے اس سے ڈر جائے گناہ کرنے سے کہ اللہ دیکھ رہا ہے۔ وہ ایک مشہور کہاوت ہے نا کہ دو باپ بیٹا ایک باغ میں گئے پھل چوری کرنے کے لیے، باپ درخت پہ چڑھ گیا، بیٹے کو کہہ دیا کہ اگر کوئی آ گیا نا، کوئی دیکھ رہا ہوا تو مجھے بتا دینا فوراً۔ اچھا جب باپ چڑھ گیا اور پھل توڑنے لگا تو بچے نے شور مچا دیا، کوئی دیکھ رہا ہے، کوئی دیکھ رہا ہے، کوئی دیکھ رہا ہے، کسی کو پتہ چل گیا ہے۔ باپ تیزی سے نیچے اترا، ادھر ادھر دیکھا، کوئی بھی نہیں تھا، کہنے لگا کہاں ہے کوئی؟ بچے نے کہا اللہ دیکھتا ہے۔ باپ نے کہا یہ تو مجھے پہلے ہی پتا تھا۔ تو پتا ہونے سے باپ کی زندگی پہ کوئی اثر نہیں پڑا، لیکن بچے پہ اثر پڑ گیا۔ کیوں؟ اس لیے کہ بچے کو یقین تھا، یقین حاصل تھا اس کو۔ یہ یقین کی وجہ سے انسان کے اندر خوف طاری ہوتا ہے کہ وہ دیکھ رہا ہے، وہ جانتا ہے۔ اب اس طرح ہم بھی کہتے ہیں ہمیں پتا ہی ہے، اب پتا ہے تو کوئی بات نہیں، اگر اللہ دیکھ رہا ہے تو علیم ذات ہے۔ وہ کہتا ہے وَلَا يُحِيطُونَ بِشَيْءٍ مِّنْ عِلْمِهِ إِلَّا بِمَا شَاءَ، کوئی احاطہ کر ہی نہیں سکتا کسی چیز کا بھی اس کے علم میں سے مگر جتنا وہ چاہے کہ اس کسی کو دے۔ اللہ بما شاء کا مطلب مگر جو وہ چاہے دینا، اس کا علم اتنا وسیع ہے، اتنا وسیع ہے کوئی احاطہ کر ہی نہیں سکتا۔ وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ وَنَعْلَمُ مَا تُوَسْوِسُ بِهِ نَفْسُهُ وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ۔ سورہ قاف میں اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے انسان کو پیدا کیا، ہمیں پتا ہے اس کے دل میں جو اٹھنے والے وسوسے ہیں نا، جو خیال پیدا ہوتا ہے، ہم اس کو بھی جانتے ہیں۔ اور خیال انسان کے دل میں بعد میں آتا ہے، اللہ کو پہلے پتا ہوتا ہے کہ اس کے دل میں یہ خیال آنا۔ پھر دیکھیں ہم ان اپروپریٹ کئی خیالات سوچتے ہیں، اور لوگوں سے ہمیں ہوتا ہے شرماتے ہیں کہ اگر ان کو پتا چل گیا کیا کہیں گے، لیکن اللہ کی ہستی سے نہیں شرماتے،